आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, आज पनि यहाँ सबैलाई हार्दिक स्वागत छ यो बाइबल अध्ययन कार्यक्रममा। आज हामी बाइबल अध्ययन हितोपदेश 30 अध्यायबाट अध्ययन गर्न गइरहेका छौ। श्रोता, यो महान एक हितोपदेश हो जुन आगुर नाम गरेको अज्ञात मानिसले लेखेका हुन्। पहिलो पदले उसको बुबाको नाम र उसको बारेमा केही जानकारी दिन्छ। बस त्यसपछि हामी अरू धेरै कुराहरू उसको बारेमा हामी जान्दैनौ। हितोपदेश 30 अध्यायको एक पदमा लेखिएको छ, याकीका छोरा आगुरको नातिका वचन एक ईश्वरवाणी। याकीका छोरा आगुरका नीति वचन एक ईश्वरवाणी। यहाँ उल्लेखित कुनै पनि नामको मानिसको हामी जान्दैनौ। आगुर अज्ञान, दूरदर्शी वा अज्ञात लेखक हुन्। यहाँ उल्लेखित नामहरू त्यस दिनमा सबै हेब्रू नामहरू जस्तै हुन् र त्यसमा तिनीहरूको केही अर्थ छ। आगुरको अर्थ हो जम्मा गर्नेवाला, एकट्ठा गर्नेवाला। याकेको अर्थ हो धार्मिक भक्त। अनि चार पदमा लेखिएको छ, यहाँ 30 अध्यायको चार पदमा, स्वर्गीयसम्म को उक्लेको छ र तल ओर्लेर आएको छ? कसले बतासलाई आफ्नो हातको मुठीमा बटुलेको छ? कसले पानीलाई आफ्नो खास्टोमा लपेटेको छ? पृथ्वीका चारैतिरको अन्तसम्म कसले स्थापित गरेको छ? उहाँको नाउँ के हो र उहाँको पुत्रको नाउँ के हो? यदि तलाई थाहा छ भने मलाई भन्। श्रोता, यो कुराको ध्यान दिन चाखलाग्दो छ कि यिनै केही प्रश्नहरू परमेश्वरले अय्यूबलाई सोध्नु भएको थियो। कसले यस्ता प्रश्नहरूको उत्तर दिन सक्छन् त? प्रभु येशूले भन्नुभयो, युहान्ना 3 अध्यायको 13 पदमा, स्वर्गीयमा कोही मानिस उक्लि गएको छैन, केवल उनी जो स्वर्गीयबाट ओर्ली आएका छन्, अर्थात मानिसका पुत्र जो स्वर्गीयमा छन्। त्यसकारण म निरन्तर पटक पटक यो भन्दछु कि प्रभु येशू ख्रिष्ट मात्र ब्रह्माण्डको सृष्टि र तमाम सृष्टिका विषयहरूमा अधिकार प्रभुत्व हुनुहुन्छ। स्पष्ट रूपमा बोल्नु पर्दा मलाई लाग्दैन कि कसैले यो ब्रह्माण्डको सृष्टिको उत्पत्तिको ठिक स्पष्टीकरणको दिन सक्छ। वैज्ञानिकहरू यसको जान्दैनन्। यस प्रश्नको निवारण गर्न क्रम विकासवाद सिद्धान्त लिएर आउने कुराको मतलब नै यो हो कि तिनीहरूसँग उत्पत्तिको सम्बन्धमा कुनै ठोस उत्तर छैन। श्रोता, आज अमेरिका चन्द्रमामा जानलाई प्रशस्त पैसा खर्च गर्न सक्दछ र खर्च गर्दछ। त्यसको कारण हो कि त्यहाँ गएर यसको अध्ययन गरेर त्यहाँबाट केही चट्टानहरू ल्याउनु, ब्रह्माण्डको उत्पत्तिको बारेमा केही कुरा जान्न सकुन्। श्रोता, उत्पत्तिको पहिलो अध्यायको पहिलो पदले हामीलाई भन्दछ कि आदिमा परमेश्वरले स्वर्गीय र पृथ्वी सृष्टि गर्नुभयो। त्यसरी यो आरम्भ भयो। तर उही समयमा अर्को पदमा देख्छौ, उत्पत्ति 1 र 2 पदमा, पृथ्वी आकार बिनाको र शून्य थियो र परमेश्वरका आत्मा पानीमाथि घुमिरहनुहुन्थ्यो। यो कोही कोहीद्वारा सृष्टिको कार्यको वर्णन गर्न विचार गरिएको छ। श्रोता, मलाई लाग्दैन कि परमेश्वरले हामीलाई भन्नुभएको छ कि कसरी उहाँले सृष्टि गर्नुभयो। म विश्वास गर्दछु यो दोस्रो पदले दरार सिद्धान्त, ग्याप थ्योरीको दर्शाउँछ, अर्थात
परमेश्वरले स्वर्गीय र पृथ्वीको सृष्टि गर्नुभयो, त्यसपछि त्यहाँ समयको रिक्त स्थानले स्थान लिएको थियो। पहिलेको आरम्भको सृष्टिमा केही कुरा निश्चय नै भयो, घट्यो। पृथ्वी बिना आकार र शून्य भयो। कोही मानिसहरूले यस सिद्धान्तको मान्दैनन्, तर म अझै यो सिद्धान्तमा विश्वास गर्दछु। चाहे बुद्धिमान मानिस हुँ भन्ने मानिसहरूले परमेश्वर यसको बारेमा जेसुकै लेखन्। मेरो विवाद यो हो, परमेश्वरले हामीलाई भन्नुभएको छैन उहाँले कसरी सृष्टि गर्नुभयो। हामीलाई कति पनि थाहा छैन, न वैज्ञानिक न धर्म विज्ञानविदहरूले नै जान्दछन्। परमेश्वरले अयुबलाई सोध्नु भएको प्रश्नको म धेरै मन पराउँछु। अयुब 38:4 पदमा सोध्नुभयो, पृथ्वीको जग बसाल्दा त कहाँ थिएस? यो नै प्रश्न परमेश्वरले हरेक मानिसलाई सोध्नुहुन्छ। अनि कसै कसैसँग यसको उत्तर छैन, अनि कसैसँग यसको उत्तर छैन। साथै अघुले सोधेको प्रश्न पनि मलाई मनपर्छ, कसले बतासलाई आफ्नो मुठीमा पारेको छ? यसको सोच्नुहोस्, परमेश्वरले हावाको त्यसरी मुठीमा अठ्याउनु हुन्छ जस्तो कि केही वस्तु हामी हाम्रा हातहरूमा अठ्याउँछौ, पक्रन्छौं। ओ, यो कस्तो तस्विर छ! मानिसले यसको बारेमा अति नै कम जान्दछ। उही अनुच्छेदमा जहाँ हाम्रा प्रभुले भन्नुभयो कि उहाँ नै एक हुनुहुन्थ्यो जो स्वर्गीयबाट आउनुभयो, अनि उहाँले यो पनि भन्नुभयो, युहान्ना 3:8 पदमा, हावा जहाँ चाहन्छ त्यतै बहन्छ अनि तिमीले त्यसको आवाज चाहिँ सुन्छौ, तर त्यो कहाँबाट आउँछ र कहाँ जान्छ सो जान्दैनौ। यो महान विचार हो। अनि 5 पदमा लेखिएको छ, परमेश्वरको हरेक वचन दोषरहित छ, उहाँमा शरण लिनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ। मित्र, परमेश्वरको वचनले जस्तो सुकै जस्तो कुनै कुराले सफा शुद्ध गर्दैन, परमेश्वरको वचनले जस्तै कुनै कुराले सफा शुद्ध गर्दैन। हरेक परमेश्वरको वचन शुद्ध छ, त्यो कुनै प्रकारको साबुन भन्दा उत्तम छ, यसले अद्भुत तरिकामा शुद्ध गर्दछ। 6 पदमा लेखिएको छ, उहाँका वचनहरूमा न थप नत्र त उहाँले तँलाई हप्काउनुहुनेछ र झुट्टा प्रमाणित गर्नुहुनेछ। श्रोता, यसले हामीलाई परमेश्वरको वचनको कसरी व्यवहार गर्दछौ त्यसको बारेमा सावधानी होसियारी हुनुपर्छ यो सिकाउँछ। परमेश्वरले कति पनि आपत्ति गर्नुहुन्न कुनै मानिसलाई झुट भन्न, यदि उनी झुट हुन् भने। अनि 7-9 पदमा लेखिएको छ, म तपाईसँग दुईवटा कुरा माग्दछु, हे परमप्रभु, म मर्न अघि ती मबाट इन्कार नगर्नुहोस्, असत्यता र झुट्टा कुरा मबाट टाढै राख्नुहोस्, न त मलाई दरिद्रता न धन सम्पत्ति दिनुहोस्, तर मलाई केवल दिनदिनको रोटी दिनुहोस्, अन्यथा मसँग धेरै भएकोले म तपाईँलाई इन्कार गरौंला र परमप्रभु को हो र भनौला, अथवा म गरीब भएकोले चोरी गरौंला र परमप्रभु मेरो परमेश्वरको नाउँ अपमानित गरौंला, अपमानित पारौंला। अनि 12 पदमा लेखिएको छ, तिनीहरू जो आफ्नै दृष्टिमा शुद्ध हुन्छन् तर आफ्नै फोहोरबाट तिनीहरू सफा भएका हुँदैनन्। त्यहाँ कोही कोही मण्डलीका सदस्यहरू यस्ताहरू छन्, तिनीहरू तिनीहरूका आफ्नै आँखाहरूमा शुद्ध छन्। तिनीहरू सोच्दछन् कि तिनीहरूलाई उद्धारकर्ताको आवश्यक छैन, तिनीहरू खालि धार्मिक मात्र हुन् बस, त्यस्ताहरू अति नै खतरनाक हुन्छन्। अनि 15 पदमा लेखिएको छ, जुकाका दुई छोरीहरू छन्, देव देव भन्दा तिनीहरू चिच्याउँछन्, तीन कुरा छन् जो कहिले सन्तुष्ट हुँदैनन्, चारवटा जसले पुग्यो कहिले भन्दैन। अहिले हितोपदेशकार त्यो चारवटा कुराको सूची दिन्छन् जुन कहिले सन्तुष्ट हुँदैन। 16 पदमा, चिहान र बाजी गर्व र जमिन जो पानीले कहिले अघाउँदैन र आगो जसले पुग्यो कहिले भन्दैन। पहिलो चिहान, तपाई र म समाधि दफन जुलुसमा रहेका छौं, हामी सबैजना यो अदनको बगैंचाको बाहिर हाबिलको मृत्युसँग शुरू भयो र यो शताब्दी शताब्दीदेखि यो प्रक्रिया आइरहेको छ। तपाईँ र म रहने यो पुरानो संसार अति नै विशाल चिहान घाट हो, चिहान कहिले पनि सन्तुष्ट हुँदैन। अनि कहिले सन्तुष्ट नहुने दोस्रो कुरा हो बाँझु गर्भ। त्यहाँ धेरै स्त्रीहरू छन् जसले कुनै न कुनै कारण बच्चाहरू पाउन सक्दैनन्। म सोच्दछु तिनीहरूले गोद लिएका बच्चाहरूको अद्भुत आमाहरू बनाउँछन्। तिनीहरू कहिले पनि सन्तुष्ट हुँदैनन्। त्यस्ता स्त्रीहरू सधैँ साना बच्चाहरूले आफ्ना साना प्यारा हातले तिनको घाँटीमा अंगालो मारेर तिनलाई आमा मम्मी भनेर बोलाएको चाहन्छन्। अनि यही कुरा निसन्तान पिताहरूको निम्ति पनि सत्य छ। अनि कहिले सन्तुष्ट नहुने तेस्रो कुरा हो पानीको निम्ति तिर्खाएको जमिन। पानीको निम्ति तिर्खाएको जमिन, तपाईँले देख्नु भएकै होला सुक्खा जमिनले कसरी पानीलाई सोच्दछ। अनि कहिले सन्तुष्ट नहुने चौथो कुरा हो आगो। यो हामी सबैलाई थाहा छ। अनि सत्र पदमा लेखिएको छ, त्यो आँखा जसले बाबुलाई खिसी गर्छ र आमाको आज्ञालाई घृणा गर्छ त्यसलाई बेसीका कागहरूले ठुङ्गेर बाहिर निकाल्नेछन्। त्यसलाई बेसीका कागहरूले ठुङ्गेर बाहिर निकाल्नेछन् र गिद्धहरूले खानेछन्। श्रोता, बाबु र आमाको विरूद्ध विद्रोह गर्ने व्यक्तिहरूको बारेमा अति नै भयंकर दण्डहरूको घोषणा गरिएको छ। परमेश्वरले त्यस्ता जवान मानिसहरूमाथि कृपा गरून् जो आफ्नो आमा बुबाको विरूद्ध फर्केका छन्। अनि 18 र 19 पदमा लेखिएको छ, तीनवटा कुराहरू छन् जो मेरो निम्ति साह्रै अचम्मका छन्, चारवटा जो म बुझ्नै सक्दिन। आकाशमा गरूडको चाल, चट्टानमाथि सर्पको चाल, महासमुन्द्रमा जहाजको चाल र तरुणीसँग पुरूषको चाल। आगुले यी कुराहरूको बुझ्न सकेनन् र म पनि बुझ्दिन। अनि 20 पदमा लेखिएको छ, व्यभिचारिणीको चाल यस्तो हुन्छ, त्यसले खान्छे र आफ्नो मुख पुछे र त्यसपछि भन्छे मैले केही गल्ती गरेको छैन। अविश्वासी पत्नी चाहिँ बेइमानदार पत्नी, व्यभिचारिण पत्नी हो। तपाईँ र म त्यस्तो दिनमा रहेका छौं। यस्ता कुराहरू धेरै परिवारमा घटेका छ। त्यहाँ कोही कोही छन् जो पापमा रहिरहेका छन् र तिनीहरू तर्क गर्नेछन् कि तिनीहरू पापमा रहिरहेका छैनन्। मैले एकजना बच्चीको बारेमा सुनेको थिएँ जो एक अनैतिक काम गर्ने व्यभिचारी स्त्रीबाट जन्मेकी थिइन् र तिनको नाम पवित्र राखिएको थियो। श्रोता, सर्वप्रथममा त्यो बच्चा पवित्र छैन, किनभने सबै बच्चाहरू पापपूर्ण स्वभावहरूसहित जन्मेका हुन्छन्। अनि दोस्रो स्थानमा, त्यस बच्चीको नाउँले त्यस तथ्यको बदल्दैन कि तिनको आमा व्यभिचारिणी थिइन्। अह, परमेश्वर भन्नुहुन्छ व्यभिचार पाप हो र यसको विरूद्धमा परमेश्वरले आफ्ना मनको बदल्नु भएको छैन। उहाँले यो नयाँ पीढ़ीबाट कुनै नयाँ कुरा सिक्नु भएको छैन। परमेश्वर जान्नुहुन्थ्यो कि कस्ता पापहरू हाम्रा नयाँ पीढ़ीहरूले गर्नेछन् र उहाँले यसको बारेमा पहिले नै हितोपदेशहरूको पुस्तकमा लेखिसक्नु भएको छ। अनि 21 र 22 पदमा लेखिएको छ, तीनवटा कुराबाट पृथ्वी काम्छ, चारवटा कुरा जुन त्यसले खप्नै सक्दैन, चाकर राजा भएको, मूर्ख टन्न अघाएको, अनि यारोबम सेवक कमारा थिए। यहाँ लेखिएको छ कमारा राजा भएको, अनि यारोबाम सेवक कमारा थिए र उत्तरी राज्य इसरायलको पहिलो राजा बने, मूर्खले पेट भरेको। हजुर, यसले चाहिँ हाम्रा प्रभुद्वारा भनिएको धनी मूर्ख मानिसको बारेमा भनिएको दृष्टान्तको चित्रित गर्दछ, जसले ठूलो भण्डार बनाएथे। त्यस्तो आर्थिक सफलता र समृद्धतासँग उसले निश्चय नै असल असल भोजन खाइरहेका थिए। उनी मूर्ख थिए र उसले मिठो व्यञ्जनले पेट भर्थे। अनि तेस्रो कुरा देख्छौ, प्रेम नपाउने विवाहिता। यसको बारेमा कुनै टिप्पणीको आवश्यक छैन। म सोच्दछु कि हामी सबैले सही तस्विर पाउँछौ अनि आफ्नी मालिकनीको उत्तराधिकारी हुने कमारी। कहिले कहीँ गरीब मानिस एक्कासी धनी बन्दछ। त्यस्तो मानिसभन्दा धेरै अहंकारी मानिस कुनै हुँदैन। त्यस्तो मानिसभन्दा धेरै अहंकारी मानिस कुनै हुँदैन। यसपछि हामी चिडियाघरमा त्यहाँ केही जनावरहरू हेर्न गइरहेका छौं। के तपाईँलाई थाहा पाउनुभयो कि हाम्रो निम्ति जनावरहरूसँग सन्देश छन्? परमेश्वरले तिनीहरूको उहाँको धेरै उद्देश्यहरूको लागि सृष्टि गर्नुभयो अनि एक उद्देश्य चाहिँ हामीलाई सन्देश दिनुपर्ने हो। 24 पदमा लेखिएको छ, पृथ्वीमा चारवटा कुराहरू साना छन् तापनि तिनीहरू अत्यन्तै बुद्धिमानी हुन्छन्। परमेश्वर भन्नुहुन्छ कि हामी जन्तु संसारबाट, जनावर संसारबाट केही कुरा सिक्न सक्छौं। ती पहिलो झुण्ड वा समूह चाहिँ साना जन्तुहरू हुन्, अनि तिनीहरूमध्ये पहिलो चाहिँ कमिला हो। 25 पदमा लेखिएको छ, कमिला थोरै बल भएका प्राणी हुन्, तापनि ग्रीष्म ऋतुमा नै तिनीहरू आफ्नो भोजन सञ्चय गर्छन्। अहिले हामी यहाँ सूचित गरिएका जन्तुहरूका दुई समूहहरूको देख्न गइरहेका छौं। पहिलो समूह चाहिँ पापीको लागि परमेश्वर कहाँ आउने तरिका वा बाटोको उदाहरण, दोस्रो समूह चाहिँ परमेश्वरको सामुने उहाँका जनहरूको हिँडाइको उदाहरण। ती साना प्राणी कमिलाहरू बुद्धिमानी हुन्छन् र हामी तिनीहरूबाट धेरै कुरा सिक्न सक्छौ। हामीले पहिले हितोपदेश 6:6-8 पदमा देखिसकेका छौं, जहाँ लेखिएको छ, ए अल्से, कमिला कहाँ गएर त्यसको चाल ढंग हेर र ज्ञान सिक, त्यसको कुनै हेर विचार गर्ने हुँदैन, कुनै राज्यपाल अथवा शासन गर्ने हुँदैन, तर ग्रीष्म ऋतुमा त्यसले आफ्नो अन्नको भण्डारको तयार गर्छ र कटनीको समयमा आफ्नो खानेकुरा सञ्चय गर्छ। कमिलाहरूले आफ्नो खानेकुरा जम्मा गर्छन्। मैले तिनीहरूले त्यो गरेको हेरेको छु, चियो गरेको छु। सानो कमिलाले आफूभन्दा ठूलो खानेकुरालाई बोक्दछ। तिनीहरूले त्यो फसलका छोटा अवधिमा आफ्नो भोजनको अन्नको जम्मा गर्दछन्। कमिला हाम्रो निम्ति भविष्यको लागि भौतिक कुराहरूको तयारी गर्ने काममा बुद्धिको उदाहरण हो। कुनै मानिसहरू सोच्दछन् कि ख्रिस्टियनहरूसँग जीवन बीमा हुनुहुँदैन, तर तिनीहरूले आफ्नो भविष्यको लागि प्रभुमा भरोसा गर्नुपर्छ। श्रोता, मलाई लाग्छ हामीसँग हरेक कुरा हुनुपर्छ जुन हामी कहाँ उपलब्ध छन्। यदि हामी भविष्यको कल्याणको लागि परमेश्वरले हामीलाई केही त्यस्ता साधनहरू दिनुभएको छ, हामीसँग बीमा, बचत खाता र घर हुनुपर्छ यदि त्यो सम्भव भए। साथै हामीले हाम्रा प्रियहरू भविष्यको निम्ति केही कुरा प्रदान गर्ने इच्छा र संकल्पनाको बनाउनुपर्छ। हामीले हाम्रा प्रियहरूको लागि, सन्तानहरूको लागि भविष्यको निम्ति केही कुरा प्रदान गर्ने इच्छा र संकल्पनाको बनाउनुपर्छ। त्यही नै हामीलाई कमिलाले सिकाउँछ। अहिले फसलको समयमा आफ्नो भोजन भेला गरेर जम्मा गरेर आफ्नो भविष्यको लागि बीमा लिन्छ। यहाँ गहिरो सन्देश छ। त्यहाँ धेरै मानिसहरू छन् जो आफ्नो मृत्युभन्दा वा अझ परको क्षणको निम्ति कुनै प्रबन्धहरू, व्यवस्थाहरू बनाउँदैनन्। तिनीहरू आफ्नो अनन्तताको निम्ति कुनै प्रबन्ध व्यवस्था गर्दैनन्। श्रोता, यो कुराको याद राखौं कि हामी संसारमा केवल क्षणिक केही समयको निम्ति मात्र रहन्छौं, त्यसपछि त्यहाँ अनन्तताको अन्तहीन समयहरू हुनेछन्। के यो मूर्ख कुरा होइन? शारीरिक शरीरको वास्ता गर्ने तर आत्माको चाहिँ व्यवस्था गर्ने, के त्यो अनन्तताको अर्थात अनन्त कालको निम्ति कुनै व्यवस्था नगर्ने वा तयारी नगर्ने कुरा मूर्ख होइन र? रोमी साम्राज्यको दुष्ट सम्राट हेन्ड्रियनले जब उनी मरिरहेका थिए यो भने, यो शरीरको लागि कुनै मुकुट छैन, यी आँखाको लागि कति पनि सुन्दरता छैन, यी कानहरूको निम्ति कुनै संगीत छैन, यो पेटको निम्ति कति पनि भोजन छैन। हे मेरो आत्मा, तँ चाहिँ के बन्दछस्? निश्चय नै हामी एक दिन मर्छौं। हिब्रू 9:27 पदमा भनिएको छ, जसरी मानिसको निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ, यो जीवनको निम्ति मात्र जिउन सम्भव छ। यो दर्शन शास्त्रको लिँदै खाओ, पियो र खुशी गरौं, किनकि भोलि त मर्नेछौ। यो सम्भव छ। कुनै व्यक्तिले आफ्नो ठूलो भण्डार बनाउने काममा आफ्नो पूरा समय बिताउन सक्छ, तर परमेश्वरले हामीलाई भन्नुहुन्छ उहाँलाई भेट्न तयारी हुनु। त्यसकारण यो आत्माको निम्ति पूर्व तयारी र बीमा गर्दा उक्तम हुनेछ, उहाँको उद्धारलाई ग्रहण गरौं। अनि 26 पदमा लेखिएको छ, सापन थोरै शक्ति भएका प्राणी हुन्, तापनि पहारामा तिनीहरू आफ्नो घर बनाउँछन्। हामीले देख्ने अर्को जन्तु हो सापन, जुन चाहिँ पहराको खरायो हो। श्रोता, तिनीहरू कमजोर र रक्षाहीन जन्तुहरू हुन्। तिनीहरू जमिन खनेर आफ्नो स्थान बनाउन सक्दैनन्, जुनले तिनीहरूलाई अति नै असहाय सानो प्राणी बनाउँदछ। त्यसकारण तिनीहरू सुरक्षाको स्थानको पाउन पहराकमा चट्टानहरूमा छिपिन्छन्। अनि त्यो पहरा चट्टान प्रभु येशू ख्रीष्ट हुनुहुन्छ, जहाँ हरेक असहाय पापी मानिसहरू आश्रय पाउँछन्, सुरक्षित पाउँछन्। उहाँ उद्धारको चट्टान हुनुहुन्छ। ओ श्रोता, उहाँमा शरण पर्नु कति अद्भुत कुरा हो। अर्को दिन हामी निरन्तर हितोपदेश 30:27 अगाडि अध्ययन गर्नेछौ। परमेश्वरले तपाई सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98-470-35-679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98-470-35-679, 98-470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।